یا علی مدد الوائز رائے ابو علی مشنری وائز نمبر 534
حقیقت مومنوں آج چوتھا دن ہے گینان کا اور یہ پرشمس کا گینان ہے اس کے 14 پاٹھ ہیں مولانا حضرت امام فیصل بات پڑھو مومن اللہ صلی اللہ علیہ وسلم ہے جی جا کے پاچم دش نے کھنڈ عراق ماہ جا کے پاچم دیش نے کھنڈ عراق ماہ سے تر دیپ مجا گھر سروادھائیوں بہو رنگ ہوئے گھر سروادھائیوں بہو رنگ ہوئے راج کرے سے دھنی مارو ہو جیو جی ناصر ناصر تو دیت کالیگا ناصر ناصر تو دیت کالیگا پاچم تھی دھنی آوے ہو جیو جی خون نوانو تارو کھڑیے تلے جائے سے خون نوانو تارو کھڑیے تلے جائے سے اے نہ جانو سین تارو سیے مکھے جائے سے نہ جانو سین تارو سیے مکھے جائے سے تب تجھے کون چھڑا وے ہو جیو جی اس کی ورانی لمبی ہے اور ہر دفعہ ورانی نہیں پڑھوں گا شمس فرماتے ہیں جبھی پچھم دش میں سے جو کھنڈ عراق کی جگہ ہے میں نے آپ کو ایک دفعہ گینان میں سمجھوتی دیتے دیتے کہا کہ مڈل ایسٹ کو سینتر دیپ کہتے ہیں اور وہاں عراق ہے اس کو کھنڈ کہا جاتا تھا کیونکہ وہ زمانے میں عراق کی حکومت سارے مڈل ایسٹ میں تھی سینتر دیپ منجار مڈل ایسٹ میں عراق کھنڈ میں جو پشچم میں ہے ہندوستان کے ویسٹ میں ہے وہاں سے جب مولا آئے گا تو گھر سر ودھائیوں تیاں بہو رنگ ہوئے سے جب مولا آئے گا تو مومنوں کے گھر کے اندر خوشیاں اور مبارکیں ہوں گی اور بہت مزے کریں گے نے راج کرے سے دھنی مارو اور میرا مالک راج کرے گا वरानी यह है कि ऐ कालिंगा भाग जा जल्दी से, नास रे नास, अरे तू दैत कालिंगा पाछम ती धनी आवे, जल्दी भाग जा, मौला जो मालिक है वो खुद आ रहा है पश्चिम में से। खून नवाणु, खून कहते हैं लश्कर का एक डिवीजन, एक डिवीजन 10,000 आदमी का भी होता है और 32,000 आदमी का भी होता है। तेरे 99 डिवीजन जो हैं खरिए तले घोड़े की खुरियों के नीचे पांव तले रोंद दिए जाएंगे। खून नवाणु तारो खुरिए तले जाए से, पांव के नीचे तेरे इतना बड़ा लश्कर रोंद डाला जाएगा। न जानू सेन तारो सीए मुखे जाए से, खबर नहीं तेरा इतना बड़ा लश्कर कहां गुम हो जाएगा। फिर तुझे कौन छुड़ाएगा, तब तुझे कौन छुड़ावे, तेरे को कोई छुड़ाने वाला नहीं। इस वरानी का आप हेडिंग समझो, ये जो वरानी है ये इस गिनान की हेडिंग है। इस सारे गिनान के अंदर दैत कालिंगा का जिक्र है। हमारे बहुत से गिनान हैं, आज हम सैकड़ों साल से दैत कालिंगा का जिक्र सुनते आए हैं। दैत कालिंगा कोई एक शख्स का नाम नहीं है। पीरों ने हमको बहुत सी गायबाना हिकमतें बताई, बहुत से आने वाले वाकयात बताए, बहुत सी ऐसी जो भेद की रमूज की बातें हैं जिसमें रूहानियत है, उसको कहानियों का रूप देके बयान किया। मैंने आपको कहा एक दफा कि एक गाय और बछड़े की कहानी और शेर के मिलने की बात गिनान के अंदर फरमाई है। ऐसी और भी बहुत सी कई चीजें हैं। तो पीरों ने यहां दैत कालिंगा को एक शख्स मान के, ये तहयुल है, उसके साथ फिर गुफ्तगु करते हैं। दैत कालिंगा, दैत का मतलब जो खुदा का दुश्मन हो, और दानव वो भी खुदा का दुश्मन, लेकिन दैत जो है वो ज्यादा जबरदस्त है और दानव जो है वो खुलम खुला नहीं, नीचे रह के पीछे पीछे अंदर अंदर वो गड़बड़ करता है और मजहब की खराबी करता है। पीरों के गिनान के हिसाब से दैत कालिंगा चीन में होगा। मैंने आपको कहा कि दैत कालिंगा का मतलब कम्युनिज्म। उस जमाने के अंदर जब यह बात बनेगी तो कम्युनिस्ट चाइना का जो सबसे बड़ा आदमी होगा, प्रेसिडेंट होगा, आप उसको दैत कालिंगा कह दो, क्योंकि उसके हुक्म से लड़ाई होगी। फिर पीरों ने यह भी कहा है कि दैत कालिंगा की घरवाली, उसका नाम सुरजा रानी है, उसका एक बेटा है उसका नाम कमला कुंवर है, उसकी दो बेटियां हैं, एक अजिया है एक वजिया है। देखो कैसी हिकमतों से हमारे पीरों ने बातें कही हुई हैं। अभी हम जब तक गिनानों के अंदर डुबकी नहीं मारे तब तलक पता नहीं चलता। मेरे को बहुत बरस हुए इन चीजों को पढ़ते पढ़ते। अब मैं आपको, क्योंकि आपके इधर कुछ टीचर्स भी बैठे हुए हैं, आपके इधर वो भी लोग हैं कि जो टीचर नहीं है मगर गिनानों में इंटरेस्ट लेते हैं, दिलचस्पी लेते हैं। संस्कृत जबान के अंदर कमल का मतलब है फूल। कमल उस फूल को कहते हैं कि जो पानी के ऊपर तरता है, और कमल का फूल हमेशा उस पानी में होता है कि जिस पानी में कीचड़ बहुत होता है। कमल की खुशबू भी अच्छी होती है, उसका दिखाव भी अच्छा होता है, बहुत खुशनुमा होता है। तो कमल का फूल, उससे कमला कुंवर नाम रखा बेटे का। और संस्कृत में कहते हैं अजय, अजय का मतलब जो जीता ना जाए, मतलब के जो कभी हारता नहीं, उसको अजय कहते हैं। अभी अजय जो है وہ میسکولن جینڈر ہے، یعنی نر جاتی ہے، آپ اس کی ناری جاتی بناؤ، فیمینن جینڈر بناؤ تو اس کا نام ہوگا اجیا۔ اسی طرح سے سنسکرت کے اندر وجے کہتے ہیں وکٹری کو، سکسیس کو، اور وجے ہے وہ بھی میسکولن جینڈر ہے، اس کا فیمینن جینڈر ہے وجیا۔ تو ابھی سمجھ آئی کہ اجیا اور وجیا، اجیا کا مطلب جو جیتی نہ جائے، وجے وجیا کا مطلب کہ جو سکسیسفل ہوئے، کمل کا مطلب وہ پھول کے جو کیچڑ والے پانی میں رہتا ہے۔ یہ اس کی میں نے آپ کو بریک ڈاؤن بنائی۔ ابھی سرجا رانی، سرجا کہتے ہیں الرٹ مائنڈ کو، جو مائنڈ ہمیشہ بیدار رہتا ہے، چوکننا رہتا ہے، اس کو سرجا کہتے ہیں۔ تو سرجا رانی یعنی وہ عورت کہ جو ہمیشہ چوکنی ہے، بڑی ہوشیار اور الرٹ ہے، کبھی دھوکے میں نہیں آوے۔ تو پیروں نے دئیت کالنگا کے راج میں کمیونسٹ یا وہ مذہب کے دشمن کے راج میں کہ جس نے یہ اٹھا رکھا ہے اپنی سلطنت کے اندر، وعدہ کر رکھا ہے یا طے کر رکھا ہے کہ میں مذہب کا ستیہ ناش کر دوں گا اور میرے شہر کے اندر یا میرے ملک کے اندر مذہب نہیں چاہیے، اور کمیونزم جو ہے وہ مذہب کا دشمن ہے۔ اس کی گھر والی کا نام ہے سرجا رانی۔ یہ سرجا رانی ہماری جماعت ہے، دینت کی گھر والی، کیونکہ حاضر امام اور پیر جماعت کا ماں اور باپ ہے۔ گنانوں کے اندر دینت کی گھر والی کو سرجا رانی کہا ہے۔ ابھی گھر والی کا مطلب کس طرح سے ہو گیا؟ کیونکہ اس کے اوپر اس کو قبضہ ہے، اس کا حکم چلتا ہے، وہ ناری کے طور پہ ہے، اور ناری کمزور ہوتی ہے اس طرح سے۔ آج کل کی ناری تو کیرٹ بھی کھیلتی ہے اور مردوں کو مارتی ہے۔ میں اس زمانے کی ناری کا ذکر کرتا ہوں جب سے پیر شمس نے 900 برس پہلے یہ بات کی، ناری کو ابلا کہا، جو بیچاری مجبور ہے۔ کمیونسٹ چائنا کے اندر، دئیت کالنگا کے راج کے اندر، جو اپنی ست پنتھ جماعت ہے وہ سرجا رانی کی طرح ہے، ایسے کمیونسٹ ملک کے اندر 5.5 ملین 55-56 لاکھ اسماعیلی کی جماعت کیسی الرٹ ہوگی، کتنی چوکنی ہوگی، اور مجبور ہیں بیچارے، کہیں ہل نہیں سکتے۔ پھر اس کا ایک لڑکا ہے، اس لڑکے کا مطلب مومن، یہاں تو بہو وچن کی بات نہیں، سٹوری بنانی ہے پیر کو سمجھانے کے لیے، تو لڑکا کہہ دیا، کملا کمر اس کا لڑکا ہے، یعنی مومن جو ہے وہ کملا کمر کی طرح ہے کہ جو کیچڑ والے پانی کے اندر رہتا ہے، اس ملک کے اندر جہاں بے دھرمی ہے، بے دینی ہے، خدا پرستی ہے ہی نہیں، تو وہ کیچڑ والا پانی ہی ہے نا کہ جس کے اندر مومن اگتے ہیں۔ جماعت کی جو یونٹی ہے، جماعت کی جو طاقت ہے، وہ اجیا ہے، جیتی نہیں جا سکتی، جان دے دیں گے مومن۔ جماعت آج لاکھوں کروڑوں برسوں سے حیات اور قائم ہے، آج تک ہماری جماعت کو کسی نے جیتا نہیں، بڑے بڑے ظالم بادشاہ آئے، جماعت جیتی نہیں گئی۔ کیوں نہیں جیتی گئی؟ کہ جماعت کے اندر دیکھو، یہاں ہم بیٹھے ہیں کتنے لوگ ہیں، سب اس وقت ایک ہی خیال میں ہے، یہ ہماری روحانی یونٹی ہے، یہ اجیا ہے۔ جماعت کی لڑکی جو ہے، جماعت سرجا رانی ہے، مومل کمل کملا کنور ہے، اجیا جماعت کی یونٹی ہے، اور وجیا جماعت کی دعا ہے۔ دعا سے سکسس ملتی ہے، وکٹری ملتی ہے، وجے ملتی ہے۔ تو دو لڑکیاں ہیں، جماعت کا اتفاق یونٹی اور جماعت کی دعا بندگی، یہ دو لڑکیاں ہیں۔ اور جماعت کے اندر جو مومن ہیں وہ کملا کنور ہے، اور جو جماعت ہے وہ سرجا رانی ہے، اور اس کا جو مرد ہے یعنی جس کے ملک میں رہتی ہے وہ دینت کالنگا ہے. چاروں طرف گناہ، بدیاں، شیطان، آگ لگی ہوئی ہے. اس کے اندر بھی جماعت اپنے آپ کو چکنی رکھ کے بڑی ہمت اور کامیابی کے ساتھ الرٹ ہو کے جماعت رہتی ہے. 1100 برس کی جماعت ہے چائنا میں. ایسی ہی پرانی جماعت رشیا کے اندر ہے. وہاں بڑے بڑے ظلم ہوتے ہیں. کیسے کیسے ظلم ہوتے ہیں؟ ابھی تو خیر اس سے کم ہو گئے، لیکن ایک وہ زمانہ تھا کہ ہماری جماعت کے اندر پانچ پانچ چار چار مہینے کے بچوں کو پکڑ کے ماں اور باپ کے سامنے قتل کر دیا جاتا تھا. اور قتل اس طرح سے نہیں کرتے تھے، جب یہ ترکی کا راج تھا، اوٹومان امپائر تھی، تو سلمیہ کے اندر ترکی سلطان عبدالحمید نے بڑے ظلم کیے، بڑے ظلم کیے. جب ان کو پتا لگتا تھا کہ یہ آغا خانی ہے، شیعہ ہیں، کیونکہ ترکی ہے وہ سخت سنی ہے، کٹر سنی، اور یہ بات کوئی سینکڑوں برس کی پرانی نہیں، اس صدی کی بات ہے، اس صدی کی، یہ سنچری کے اندر یہ بات ہے، اور جس وقت پہلی لڑائی ہوئی اس پہلی لڑائی کے اندر کی یہ بات ہے. سنی قاضیوں نے ترکی سلطنت کے اندر، سلمیہ کے اندر جو ظلم کیے، وہ ایسے ظلم تھے، ماں کی گود میں چار پانچ مہینے کا بچہ چھین لیا گیا، دربار میں ساری فیملی کو بلایا گیا، اور جب کہا گیا کہ کون ہو تم، تو کہا مسلمان ہے. تمہارا ایمان کیا ہے؟ تو مرد کہتا ہے اشہد ان لا الہ الا اللہ و اشہد ان محمد رسول اللہ. اب طلب تو کچھ نہیں کہہ سکتا، مگر اس کو جو مخبروں نے خبر دی تھی کہ یہ آغا خانی ہے، آغا خان کو یہی خدا مانتے ہیں، تو اس نے کہا آغا خان کو گالی دو. تو کہتا ہے میں جس شخص کو اچھی طرح جانتا ہی نہیں ہوں، میں خامخواہ اس کو کیوں گالی دوں؟ اس کے اوپر تو میں کے اوپر جب ہی بہت اس نے زور دیا نا، تو اس نے کہا ہاں میں مانتا ہوں آغا خان کو. بس اتنا اس کو چاہیے تھا. ماں کی گود میں سے چار مہینے کا بچہ چھین لیا، اور دو جلادوں نے تلوار پکڑ رکھی، ایک نے ادھر سے، ایک نے ادھر سے، بچے کو پھینک کے اس تلوار کے اوپر پھینکا گیا. کونلا سا غریب بچارہ، نرم نرم بچہ چار مہینے کا، دو ٹکڑے ہو کے ماں باپ کے سامنے تڑپ رہا ہے، مگر انہوں نے یہ قبول کر لیا اپنی اولاد کو قربان کرنا، مذہب نہیں چھوڑا. یہ ہماری جماعت کی الرٹنیس. اس لیے جماعت کو سرجا رانی کہا، دینت جیسا مرد ہے. دنیا کے اندر بھی بعض مومن عورتوں کے مرد دینت کی طرح ہوتے ہیں، وہ بیچاری سب کچھ برداشت کر کے لک چھپ کے بھی اپنے مذہب کو پالتی رہتی ہے. تو اس طرح یہ پیر نے سٹوری بنائی ہے. اب یہ چیز آپ کو اچھی طرح سے سمجھ آ جائے گی، اور بھی کسی دوسرے گنان کے اندر جب آپ کو یہ سرجا رانی، اجیا وجیا، کملا کنور، اس کا جب بھی بیان آئے گا تو آپ اس کو سولو کر سکیں گے، وہ سٹوری کو، یہ بیس ہے. تو دینت کالنگا سائنس کے اندر، اپنی قوت کے اندر بہت بڑھ جائے گا. یہاں نوانو کھونی، میں نے آپ کو کہا کہ ایک ڈویژن 10,000 کا بھی ہوتا ہے، 32,000 کا بھی ہے. اس طرح سے 99 کھونیاں. ایک اور گنان کے اندر پیر نے فرمایا ہے کہ دینت کالنگا کے 66 لاکھ یودھے ہوں گے. 66 لاکھ! آج چائنا کی 1 ارب آدمیوں کی بستی ہے، 1 بلین آدمی ہے چائنا میں. ہو سکتا ہے کہ جب یہ واقعہ ہوگا تو 1.5 بلین بھی ہوئے. آج چائنا کے پاس بڑی مشکل سے 1 ملین ریگولر آرمی ہے، اس سے 6 گنا زیادہ آرمی بنے گی. جبھی آپ کبھی پڑھو کہ بھئی چائنا کے پاس 66 لاکھ کی ریگولر آرمی ہو گئی، تو سمجھ لینا کہ تھوڑے ٹائم کے اندر یہ بناؤ بننے والے ہیں. دینت کالنگا نہ 66 لاکھ یودھا، صبر یودھا رن پڑے. گنان کے اندر ہے کہ اس کے 66 لاکھ آرمی ہوئے گی. फिर वो जो दहित है वो बड़ी बड़ी करामतें करेगा, यानी उसके पास साइंस बहुत आएगी। आज साइंस का सेंटर अमेरिका है, आप देखना आहिस्ता 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 चाइना ऐसा पावरफुल होगा कि अमेरिका भी चाइना से डरेगा, रशिया तो अभी से डरता है। चाइना को कोई वेस्टर्न टेक्नोलॉजी और साइंस की मदद नहीं मिली, फिर भी उन्होंने एटम बॉम्ब बनाया है, उन्होंने मिसाइल्स बनाए हैं, उन्होंने स्पेस में रॉकेट्स भी भेजे हैं किसी की मदद के बगैर। न रशिया ने उसको टेक्नोलॉजी दी है, न जापान ने दी है, न अमेरिका ने दी है, मगर वो खुद ब खुद चढ़ रहे हैं और ऐसा चढ़ेगा ऐसा चढ़ेगा। अलबत्ता साइंस ने बहुत सी चीजें अभी से बना रखी हैं, अभी से बना रखी है। एक जगह गिनान के अंदर पीर फरमाते हैं, हे जी गो गारो मतरी ने दईत गोड़ बनावे, जी गारो मतरी ने दईत गोड़ बनावे, जी तिया गोड़ ना परबा चलावो शे जी, हे जी पानो मतरी ने दईत पोपट पढ़ावशे जी, पानो मतरी ने दईत पोपट पढ़ावशे जी, तिया मुआ माई बाप देखाड़शे जी, हे जी पानी मतरी ने दईत गिरत बनावसे जी, पानी मतरी ने दईत गिरत बनावसे जी, तिया गिरत ना परबा चलावसे जी। पानी, पानी से घी बनाएगा, कीचड़ गारे से गुड़ बनाएगा। पाना है ना, यानी पेपर, वो पोपट की तरह बोलेगा और मरे हुए मां बाप दिखाएगा। तो ये सब चीजें तो हो रही हैं, ये आपको मालूम है। ये जो टेप है ये भी पाने की तरह, चलो टेप को छोड़ दो लेकिन रिकॉर्ड है, कार्डबोर्ड के ऊपर मसाला लगा के उसके अंदर आवाज आती है, कागज बोलता है। और पानी में से गिरत बनाएगा, आर्टिफिशियल घी जो बनता है वो पानी में से भी बनता है। ये मार्जरीन आप लोग खाते हो ये आर्टिफिशियल घी है ना, कागज चमड़ा और ऐसी बहुत सी दूसरी चीजें हैं कि जिसमें से ये मार्जरीन हम लोग खाते हैं, या जिसको आज हम कहते हैं वेजिटेबल घी। वेजिटेबल घी क्या है? और गारा जो है, जब पेट्रोल निकल जाता है फिर इंजन का ऑयल निकलता है क्रूड ऑयल में से, रिफाइन कर कर करके फिर बाकी जो रहता है उसमें से वो लोग ग्रीस बनाते हैं। जब ग्रीस भी निकल जाती है तो बिल्कुल रेजिड्यू जो रहता है ना वो टार होता है, ये गारा है टार। आपको पता है टार में से क्या बनता है? सेक्रिन। गोड़ में से, गोड़ बनता है गारे में से, डामर जो है वो गारा है और डामर में से आज सेक्रिन बनती है। तो किस तरह से ये, और भी पीरों ने बहुत सी चीजें बताई, लेकिन अब आप गिनान सुनो तो दैत कालिंगा और सुरजा रानी की आपस में डायलॉग होता है। हे जी पाचम दी शन तंबल वाजते घोर निशान हो जियो जी, तरण तरण भवन में श्यामरो हा کو دلاوے نے سج کلاوے سلطان ہو جی او جی. ویسٹ میں سے انڈیا کا ویسٹ یعنی مڈل ایسٹ پاچم جشن تمبل واج سے یعنی لڑائی کے پہلے تبل بجتا ہے اناؤنسمنٹ ہوتی ہے تو لڑائی کی ڈکلریشن ہوئے گی واجے تے گھور نشان. جتنا بھی ایٹموسفیئر اور واتاورن ہے دنیا کی جو حالت ہے پوزیشن ایک دم ڈارک ہو جائے گی. ڈارک کا مطلب ٹینس ہو جائے گی. لڑائی سے پہلے جیسی ٹینس حالت ہو جاتی ہے ایسی ساری دنیا ٹینس ہو جائے گی. ترن ترن بھون میں شاہ مارو ہانک دلاوے. تین بھون یہ زمین آسمان اور زمین کے نیچے پاتال یہاں ہانک ہوئے گی. ہانک کا مطلب اناؤنسمنٹ ہوئے گی. اتنی دنیا میں نوائز ہوئے گی. ریڈیو ٹیلی ویژن یہ سب نوائز ہی ہے نا, اناؤنسمنٹ ہے نا. تین بھون کے اندر اس کا چکر چلے گا. ایروپلین جو اڑ رہے ہیں ان کو بھی ریڈیو نیوز ملے گی اور وہ جو سب میرین زمین کے اندر نیچے پانی میں پاتاڑ میں ہیں ان کو بھی یہ نیوز ملے گی. وہ پاتاڑ اور یہ زمین اور یہ آسمان کے اوپر اس کا ہانک ہوئے گی. ہانک کا مطلب اناؤنسمنٹ ہوئے گی, وار کی ڈکلریشن ہوئے گی. سیجے کلاوے سلطان. سلطان کا نام عربی زبان کا رکھ کے پیر نے ہم کو یہ اشارہ کیا کہ وہ اسلام کا سب سے بڑا لیڈر ہوگا. جب یہ بات بنے گی تو اس وقت اسلام کی ساری ڈوری جو ہے وہ حضرت امام کے ہاتھ میں ہوگی. دنیا میں ایسے بناؤ بنیں گے مومنوں آہستہ آہستہ. اس کے اندر ایک جگہ آتا ہے میں آپ کو بتاؤں گا. کمیونزم بڑھتا جائے گا, بہت بڑھے گا. اور کمیونزم ایسی جگہوں پہ بھی جائے گا کہ جہاں اس کو نہیں جانا چاہیے. یعنی کیپیٹل جو ملک ہیں ان کے اندر بھی بہت سے لوگ کمیونسٹ مائنڈ کے ہو جائیں گے. دنیا کے اندر سے مذہب نکل جائے گا. خدا کو یاد کرنے والے کوئی کوئی ہوئیں گے. پھر شمس ماں باپ نے ایک اور گنان میں ایسا فرمایا, 12 کوس پہ دیوا جلے گا. 12 کوس, ایک کوس 2 مائل کا ہوتا ہے تو 25 مائل کے اوپر ایک دیوا جلے گا. ابھی آپ جاؤ یہ آپ کے اس شکاگو شہر کے اندر کروڑوں بتیاں جل رہی ہیں. 1 مائل کے اندر میرا خیال ہے کچھ 100-150 بتیاں ہیں. اور پیر کہتا ہے کہ 25 مائل میں ایک بتی ہوئے گی. وہ بتی یہ الیکٹرک کی نہیں, وہ بتی اندر کے نور کی. 25-25 مائل کے اندر ایک مومن ہوگا جو خدا کو یاد کرے گا اور اس کے دل کے اندر ایمان کا نور چمکے گا. کروڑوں آدمیوں میں سے ایک آدمی ہوگا. ایسا زمانہ آ جائے گا. اے جی تھر تھر مومن بھائی, کوئی کوئی رسے جی, اے کوئی کوئی رسے جی, اتی جاگو ویرا بھائی, اتی جاگو. پھر کہتے ہیں ایسا زمانہ آئے گا کہ لوگ استھر نہیں رہیں گے, بے چین رہیں گے, شنکا میں رہیں گے, من سٹیبل نہیں رہے گا. کوئی کوئی آدمی جو سٹیبل رہے گا تو فرمایا تھر تھر مومن بھائی, کوئی کوئی ویسے سٹیبل مومن کہ جس کا ایمان کسی بھی طریقے سے ہلے گا نہیں, ایسا کوئی کوئی ہوئے گا. اتی جاگو, بہت جاگو, اپنے ایمان کو سنبھالو اور دنیا کے پریشر اور دنیا کی موہ ممتا مایا کے اندر آ کے اپنے ایمان کو شک میں مت ڈالو. वो हालत जब ये होएगी उसके पहले दुनिया में बहुत से बनाव बनेंगे, छोटी छोटी लड़ाइयां बढ़ती जाएंगी बढ़ती जाएंगी बढ़ती जाएंगी। इन लड़ाइयों का अंजाम ऐसा आएगा, हो सकता है कि कम्युनिज्म और इस्लाम मोमन मिलके क्रिश्चियनिटी और इज़राइल के खिलाफ लड़ें, हो सकता है। मैं प्रॉफिट नहीं हूं, कोई भी तरह की प्रोफेसी नहीं कर सकता, मैं तो पीरों के गिनानों में से जो समझता हूं, हो सकता मेरी भूल भी होती होवे, मैंने जो समझा है वो आपको कह रहा हूं। ये लड़ेंगे, मुसलमान कंट्रियां और कम्युनिस्ट कंट्रीज मिल जाएंगी, खासतौर पे रशिया, और क्रिश्चियन और इजरायलियों के सामने लड़ेंगे। इस लड़ाई के अंदर क्रिश्चियनों को इजरायलियों को पहले पहले शुरुआत के अंदर काफी विक्ट्री मिलेगी, लेकिन आखिर हार जाएंगे। ये एक ही लड़ाई नहीं होगी, बहुत सी लड़ाइयां होंगी, हार जाएंगे। आपकी ये साउथ अमेरिका तक, बल्कि अमेरिका के चारों तरफ, शायद कनाडा छोड़ दो, बाकी सब कम्युनिस्ट हो जाएंगे। इस गिनान में आता है कि 2/3 नहीं बल्कि 3/4 दुनिया कम्युनिस्ट हो जाएगी और दैत कालिंगा की फेवर में होगी। फिर आखिर में जब दुनिया के अंदर सिर्फ दो ही पावर्स रहेंगी, एक इस्लाम की और एक कम्युनिज्म की, तो कम्युनिज्म को ऐसा होगा कि हमारी वजह से ये मुसलमान जीते हैं, अभी इनको मार के सारी दुनिया को कम्युनिस्ट बनाओ। जब वो मैटर आएगी तब हाजिर इमाम इस्लाम की जो राहबरी है अपने हाथ में लेगा, और सहज केलावे सुल्तान, ये इशारा उस वक्त का है। उस वक्त जिस भी इमाम का वारा होगा वो तमाम दुनिया के मुसलमानों का उस वक्त वो रहनुमा होगा, उसको खलीफा कहो या इमाम कहो, मगर दुनिया भर के मुसलमान उस वक्त जमाने के इमाम को अपना मालिक मान लेंगे, आले रसूल समझ के उसको अपना राहबर और लीडर कबूल करेंगे, और फिर इमाम असवारी करेगा। उसके जिक्र आते हैं। जी जाके चंचल चलित रंग पवन रथ घोड़ा नेहाथिणु शासन घारे हो जियो जी। छत्रिस आयुध लई नरनक लंकी चढ़ से ने 14 भवन मां जय जयकार हो जियो जी। उस वक्त चंचल चलित्र बड़ी चालाकी और होशियारी से, बहुत ही क्लेवरनेस के साथ मौला ऐसे काम करेगा। पवन रथ घोड़ा, हवा के ऊपर घोड़े के रथ चलेंगे, एरोप्लेन चलते हैं ना, वो जमाने के अंदर घोड़े के बगैर गाड़ी चलने का ख्याल इंसान को नहीं आ सकता था, तो पीर ने उसको पवन रथ घोड़ा कह दिया, एरोप्लेन। और ऐसे बड़े बड़े एरोप्लेन चलेंगे कि जो आज हम कभी सोच भी नहीं सकते, बहुत बड़े बड़े, सारा गांव का गांव उठाएंगे। तो फरमाया हाथीणु, हाथीणु कहते हैं अपनी रहमत से, अपनी मेहरबानी से, हाथ से दिया हुआ बख्शीश देके, हाथीणु शाह शनघारे, अपनी रहमत से अपनी करामत से वो अपने लश्कर का इंतजाम करेगा। 36 आयुध लई नर नकलन की चढ़ से, आयुध कहते हैं लड़ाई को तोड़ने का साधन, हो सकता है मिसाइल्स होंगे, रॉकेट्स होंगे, ऐसी कई एक और भी चीजें होंगी। 36 किस्म के हथियार मौला के लश्कर में होंगे, ने 14 भवन में जय जयकार, 7 जमीन और 7 आसमानों में जो फरिश्ते और रूहें होंगी वो इमाम के साथ उसकी हमदो सना और तारीफ करते होंगे। यानी सिर्फ दुनिया के इंसान ही नहीं, उस लड़ाई के अंदर दूसरी दुनिया के लोग या फरिश्ते या स्पिरिट्स वो इमाम के लश्कर की मदद करने के लिए आएंगे। दीनदारो, आपने कभी कुरान शरीफ पढ़ा हो तो आपको पता होवे, अल्लाह ताला कहता है नबी को, क्या है नबी, बदर की लड़ाई तुझे याद है? तेरे तो 313 आदमी लड़ते थे, मैंने 3000 फरिश्ते भेजे थे बदर की लड़ाई में। 3000 फरिश्ते अल्लाह ने कुरान पाक में लिखा है। रसूलुल्लाह की मदद के लिए मुसलमान तो सिर्फ 313 थे बदर की लड़ाई में, लेकिन अल्लाह फरमाता है मैंने 3000 फरिश्ते भेजे थे। वो फरिश्ते लोगों को आंख से नहीं दिखते थे। इसी तरह से हमारे इमाम का जब ये वक्त आएगा लड़ने का दैत के सामने, तो स्पिरिट्स और रूहें वो इमाम के लश्कर के अंदर आके फरिश्ते मदद करेंगे। उनकी फिर नंबरिंग भी बताई है। फिर हसन कबीरुद्दीन ने अनंत अखाड़े के अंदर उनके लीडर का नाम लिखा है और उस लीडर के हाथ के नीचे कितना लश्कर होगा वो भी नाम लिखे हुए हैं। तो 14 भवन के अंदर मौला की तारीफ करेंगे और मौला की अतायत गुजारी करेंगे। 14 भवन मां जय जयकार। जाके नवनाथ ने सिद्ध 84 ने जोगणियों करे जय जयकार हो जियो जी। अजिया ने वजिया देवी चमर डरावे ने कमला कुंवर शिर छतर धरशे हो जियो जी। जब ये लड़ाई खत्म होगी तो फिर शम्स महबूब फरमाते हैं नवनाथ ने सिद्ध 84 दुनिया की जितनी भी कौमों के अंदर जो आबिद होंगे, सूफी होंगे, जो हजर इमाम की जमात में उसके मुरीद के तौर पे नहीं होंगे, वो भी सब आके मौला के पांव पड़ेंगे। उसमें 84 तो सिद्ध होंगे। सिद्ध कहते हैं कि जो सारी दुनिया के अंदर सबसे बड़ा सिद्धि वाला, करामत वाला होगा। ऐसे लोग दुनिया के अंदर बहुत थोड़े हैं, लेकिन तमाम वो लोग, सूफी लोग उसको कुतुब भी कहते हैं, कलंदर भी कहते हैं, वो तमाम कौमों के जो अपनी जमात के बाहर होंगे वो सब आबिद और सूफी और करामत वाले गुरु वगैरह सब हजर इमाम के पांव पड़ेंगे। ने जोगणियों करे जय जयकार। यहां जोगणी का मतलब जितनी भी छोटी छोटी जमातें दुनिया भर के उन इंसानों की के जो आबिद हैं, क्रिश्चियनों में भी इबादत करने वाले हैं, हिंदुओं में हैं, हर कौम के अंदर कोई ना कोई ग्रुप मोमिनों का है। भले उनको हमारे मौला की शनाख्त नहीं, मगर उनके अंदर बंदगी करने वाले लोग हैं। उस वक्त उनको जब ये पता लगेगा कि सच्चा नकलंक अवतार सिर्फ यही है, तो दीनदारों वो मौला के पांव में आके पड़ेंगे। मैंने आपको अजिया वजिया और कमला कुंवर का जिक्र सुनाया ना, अजिया और वजिया देवी चमर ढड़ावे। चमर ढड़ाने का मतलब यह है कि वो खुशी के अंदर मुबारकबादी के थाल लेके, चमर और चौड़ी होती है इमाम जमान के सिर के ऊपर, चमर करते हैं कि कोई मक्खी वगैरह न पड़े, یعنی جماعت کی جو یونیٹی ہے اور جماعت کی جو دعائیں ہیں، یہ اس وقت حضرت امام کو ساری دنیا کا سلطان بن کے ہوا دیکھ کے خوشیاں منائیں گی، مبارک کریں گی، اور کملا کمر کے سر کے اوپر چھتر رکھا جائے گا. مطلب کہ جو مومن ہیں ان کو مولا سب سے آگے رکھے گا اور دنیا کے اندر مومنوں کا راج ہوگا. ہجی جا کے سنگھنیے شنکھ شبد گھنو واجے. کیسے اچھے انہوں نے الفاظ باندھے ہیں. جا کے سنگھنیے شنکھ شبد گھنو واجے نے نوے کھنڈے پڑے رے بھنگان ہو جیو جی. لاکھ یوجن شاہ مارو دن پنتھ چالے، لاکھ یوجن شاہ مارو دن پنتھ چالے نے ایسا کر سے پیان ہو جیو جی. سنگھنی ہے ایک قسم کا باجا ہے جس کو ٹرمپٹ کہتے ہیں انگلش میں، اس کو سنگھنی کہتے ہیں. پہلے زمانے کے اندر وہ گائے کے بہت بڑے سینگ سے بناتے تھے اور اس کے اندر بادشاہ کی آن کی اناؤنسمنٹ کی جاتی تھی. سنگھنی ہے شنکھ، ایک سنگھنی اور دوسرے شنکھ جو شل ہوتا ہے، جوگی لوگ وہ شل کو بھی بجاتے ہیں. مطلب یہ ہے کہ یہ اناؤنسمنٹ ہوگی ریڈیو کے اوپر، ریڈیو ہے وہ سنگھنی ہے، اس کے اوپر شبد گھنو واجے. کس کا شبد؟ حضرت امام کا. اس کے نام کی پکار اور اناؤنسمنٹ کی جائے گی ساری دنیا کے اندر. نوے کھنڈے پڑے رے بھنگان، ساری دنیا میں جو نو کھنڈ ہیں، کھنڈ کہتے ہیں کانٹیننٹ کو. بچے آج پڑھتے ہیں اسکول کے اندر، آج کی جغرافی کی بات نہیں لیکن میں پی صدر دین کے زمانے کی، یہ تو پی شمس کا گنان ہے، 900 برس کا گنان ہے. اس زمانے کا جو نو کھنڈ تھے وہ نو کھنڈ کے اندر لوگوں کو معلوم نہیں تھا وہ زمانے میں، 900 برس پہلے. دو تو یہ امریکہ ہیں، ایک آسٹریلیا ہے، ایک یورپ ہے، ایشیا ہے، مڈل ایسٹ ہے، افریقہ ہے، اور نارتھ اور ساؤتھ پول کے اوپر آرکٹک اور انٹارکٹک، یہ بھی کھنڈ ہیں. اس طرح نو کھنڈ پرتھوی بنائی. اور جب یہ باتیں بنے گی تو آرکٹک اور انٹارکٹک ریجنز کے اندر بھی سب میرینز اور بہت سی ایٹومک جو شپس وغیرہ ہوں گے، مینو وارز وغیرہ ادھر پھریں گے، آسمان پہ بھی ہوں گے، پاتال میں بھی ہوں گے. تو نوے کھنڈے پڑے بھنگان جب ریڈیو میں اناؤنسمنٹ ہوگی ساری دنیا کے اندر، مولانا حضرت امام کے نام کی پکار پڑی جائے گی. فرمایا وہ زمانہ ایسا آئے گا کہ لاکھ یوجن شاہ مارو دن پنتھ چالے، ایک دن کے اندر مولا 600,000 میل چلے گا. یوجن 6 مائل کا ایک یوجن ہوتا ہے، 600,000 میل ایک دن مولا چلیں گے. آپ کو نوائی لگتی ہے؟ 900 برس پہلے نوائی لگتی تھی، ابھی نہیں. 24 گھنٹے کے اندر جو 600,000 میل ہوں گے تو ایک گھنٹے کی سپیڈ 25,000 مائل کی ہوئی. یہ جو راکٹس اوپر جاتے ہیں، اسپیس شپس جاتے ہیں، وہ 26,000 سے 27,000 مائل کی سپیڈ سے بھاگتے ہیں. اور کوئی نوائی نہیں کہ اس ٹائم تلک زمین کے اوپر بھی راؤنڈ دی ارتھ ایک گھنٹے کے اندر پورا کیا جائے گا. 25,000 مائل کی سپیڈ ایک دن کی 600,000 مائل کی رفتار ہوئی. لاکھ یوجن شاہ مارو دن پنتھ چالے نے ایسو کرے پیان. پیان یعنی ایسا وہ بندوبست کرے گا، ایسی ارینجمنٹ کرے گا کہ ایک دن کے اندر 600,000 مائل مولا مسافری کرے. ارے رانی जब ये हालत वगैरह है, अब वो जो राजा है ना दैत, वो रानी को कह रहा है, हरे रानी त्रे गुणों कोट मारे अति रंग दी से, ने माहे देवता करे छे कमाई, ओ जी ओ जी। फिर सुनो, हरे रानी त्रे गुणों कोट मारो अति रंग दीसे, ने महे देवता करे रे कमाई, ओ जी ओ जी। बारे ही मेघ मारो पानी भरे छे, ने सूरज तापे रसोई, हो जियो जी। दैत है वो खुदा का दुश्मन है, खुदा को मानता नहीं, और जमात मोमन जो है वो खुदा को मानते हैं, तो वो उनसे बहस करता है, डिबेट करता है, कहता है तुम क्या समझते हो। त्रै गुणों कोट सारी दुनिया का तीन चौथे में से तीन भाग, चार गुणे हैं ना, चार कोने हैं, उसमें से कहता है तीन कोने तो मेरे हैं, यानी 3/4 75% दुनिया मेरी है, ते मैं देवता करे रे कमाई। देवता कहते हैं फोर्स ऑफ नेचर को, हिंदू लोग पानी को भी देवता कहते हैं, आग को भी देवता कहते हैं, पवन, जनवरी में पानी चाहिए तो मिले, फरवरी में चाहिए तो मिले, यानी इस किस्म की साइंस हो जाएगी कि जब चाहे इच्छा से बारिश हो सकेगी। अभी रानी उसका जवाब देती है, यानी जो खुदा के भगत हैं वो उनके साथ उसको जवाब देते हैं, अरे राजा तृण भवन जीवन जो दातार, तीन सू तू वाद चलावे, हो जियो जी। चौदह भवन जीवन को स्वामी, तेनी करो सेवा तो कुछ पामो, हो जियो जी। मोमन उनको कहते हैं तीन भवन, पाताल जमीन और आसमान, उसके अंदर जीवन देने वाला, लाइफ जिंदगी देने वाला वो खुदावंद आलमीन है। तीन सुन तू वाद चलावे, उसके साथ तू झगड़ रहा है, वो चौथ भवन का जिंदगी देने वाला है स्वामी, तो उसके तू अगर सेवा करे, इबादत करेगा, तब तेरा छुटकारा होगा। अब वो वापस जवाब देता है, अरे रानी मुआ जीवाड़ू, मुर्द को जिंदा करता हूं, ने पिरता पूजाऊ, एकदम जमीन पे गिरे हुए को मैं उठाता हूं तो उसकी पूजा कराता हूं, हरे रानी मुआ जीवाणु ने पिरता पूजाऊ, ने खान खवड़ाऊ काठ घोड़ा, हो जियो जी। मोरो ते लश्कर अनत करोड़ी, तेरे शाजीदा लश्कर थोड़ा, हो जियो जी। ए रानी, ए जमात वालों, ये क्या बोलते हो, मैं मुर्दे को जिंदा करता हूं और जिनमें कुछ नहीं है उनको मैं उठाता हूं, इज्जत देता हूं, तो उसकी पूजा करनी जाती है, मैं इसमें लिखा है काठ, लेकिन हाथ की लिखी हुई किताबों में मैंने पढ़ा है काट घोड़ा, लोहे का घोड़ा। काट कहते हैं लोहे को और काठ कहते हैं लकड़ी को, दोनों हिसाब से ले लो। ये मोटर जो है खाना खाती है, पानी पीती है, छींक मारती है ना? कभी कभी इंजन बिगड़ जाता है तो एक्चुअली छींक मारती है। ये ट्रेन देख लो, लकड़ी की बनी हुई ट्रेन है, आग का घोड़ा आगे चल रहा है, वो भी कोयला खाता है, पानी पीता है। तो कहता है ए रानी, मैं मुर्दे को जिंदा करता हूं। नीचे पड़े हुए जिनकी कोई औकात नहीं, उनकी मैं पूजा करा देता हूं। लोहे के घोड़े को मैं खाना खिलाता हूं। मेरा लश्कर बेहिसाब है, करोड़ों हैं, और तेरे शाह के पास तो लश्कर कितना है। उस वक्त सचमुच दुनिया के अंदर इस्लाम बहुत थोड़ा होगा। आज भले एक अरब जितना है, मुझे डर है कि शायद उस वक्त 25-30 करोड़ भी मुसलमान दुनिया में नहीं होंगे। रानी अब जवाब देती है, हर राजा मुआ जीवाड़े ये ने पिरता पुजाये, पण तेरा लश्कर काचा हो जियो जी। नजरे चढ़ियो शमारो भस्म करे सी, ने उभाते रहसे सती साचा हो जियो जी। ए राजा, तू क्या बकता है? हो सकता है कि तू मुर्दे को जिंदा कर दे और एकदम नीचे गिरे हुए की तू पूजा भी करा देवे, लेकिन तेरा जो लश्कर है वो कच्चा है। मेरे मौला की जब ही नजर पड़ेगी भस्म हो जाएंगे, खाक हो जाएंगे, मगर जो सती साचे हैं वो खड़े रहेंगे। एक गिनान और है पीर सदरुद्दीन का, हे जी स्वामी ना दल जरे चाल शे, त्यारे सत धर्मनु होए से वे वार हो जी। ए उड़िया जारी तियायू भाव रहसे, फल ले सते सच्चा यार हो जी। फिर फरमाते हैं मौला के जब लश्कर चलेंगे, सत धर्म उठाए से व्यवहार, दुनिया के अंदर बदी बुराई निकल जाएगी और सतयुग चालू होगा। उस वक्त जो गुनहगार होंगे वो खड़े देखते रहेंगे और राज और बरकतें और रहमतें उनको मिलेंगी जो सच्चे मोमन होंगे। इतना और दूसरे गिनानों में से निकाल के आपको बोलता हूं, चाइना इतना पावरफुल होएगा, हिंदुस्तान के ऊपर उसका कब्जा हो जाएगा, हिंदुस्तान कम्युनिस्ट बन जाएगा, अरब डेढ़ अरब की बस्ती चाइना की, तकरीबन एक अरब की बस्ती हिंदुस्तान की, तो ये इतना बड़ा लश्कर, इतनी बड़ी पावर होगी, एटम बम होंगे, एटॉमिक वॉर हेड्स उनके पास बेहिसाब होंगे। और इधर इमाम की साइड के अंदर थोड़े लोग होंगे, कम्युनिस्ट कंट्रीज के अंदर बहुत सस्ता भी होगा और इधर इमाम की साइड में बहुत महंगा भी होगा। ये लड़ाई होने के पहले का चितार मैं आपको दे रहा हूं, नक्शा बता रहा हूं। जब लड़ाई होगी तो कम्युनिस्ट कैंप के अंदर, यानी इस साइड के अंदर, जमीन लर्जेगी, अर्थक्वेक आएंगे, ऊपर से बिजली गिरेगी, पानी पड़ेगा, जमीन फट जाएगी, तूफान आ जाएंगे। इस तरह करोड़ों के लश्कर जो दैत्य कालिंगा के हैं वो नेचुरल फोर्सेस से मारे जाएंगे। बीमारी भी फूटेगी, भूखमरा भी चलेगा, यानी दुनिया की ताकत लश्कर हथियार वगैरह से नहीं मरेगा दैत्य का, कुदरती बलाएं उसके ऊपर उतरेंगी और फिर वो मारे जाएंगे। तो उस तरह से फिर ये जवाब देती है कि तेरा लश्कर तो कच्चा है, मेरे मौला की जब नजर फिरेगी तो सब कुछ बर्बाद हो जाएगा, वो रूहानी फोर्सेस काम आएंगी। उभा तेरे से सती सांचा, सिर्फ वही दुनिया के अंदर जिंदा रहेंगे कि जो मौला की तरफ होंगे। पीरों ने लिखा है गिनानों के अंदर, किसी जगह यह मतलब निकलता है कि 2/3 दुनिया बर्बाद हो जाएगी और किसी जगह यह मतलब निकलता है कि 3/4 दुनिया बर्बाद हो जाएगी। मगर 2/3 होवे या 3/4 होवे, नेचुरली आधे से ज्यादा दुनिया बर्बाद हो जाएगी। दैत्य वापस सवाल करता है, कहता है क्या बात है, मेरे घर पे रहती है, मेरा खाना खाती है और तारीफ करती है उसकी, यानी रहते हो तुम कम्युनिस्ट कंट्री के अंदर और पालते हो तुम मजहब, ये कैसे हो सकता है। अरे रानी खाओ पीओ ने धन खर्चो हमारा, ने शाहो शाह करी पुकारो, हो जियो जी, ऐसा है कोई चिनब नगरी माहे जे, सुरजादे रानी को समझावे, हो जियो जी। तुम रहती हो कम्युनिस्ट कंट्री में और मजहब पालते हो, पैसे इधर के खर्चते हो, एजुकेशन यहां लेते हो, खाना यहां खाते हो और फिर तुम मजहब पालते हो, है कोई जो इन लोगों को समझावे कि रहना तो रहो नहीं तो चले जाओ। 1921 में सोवियत रशिया की रिपब्लिक बनी और उनका सबसे पहला प्रेसिडेंट लेनिन बना, ट्रॉट्स्की लेनिन और कार्ल मार्क्स, ये तीन दोस्त थे जिन्होंने दुनिया के अंदर ये कम्युनिज्म का तूफान उठाया। इनके साथ एक और आदमी भी था जो बाद में उसने देखा, वो खुदा परस्त आदमी था, नेक था, उसने देखा कि ये तीनों बदमाश हैं। दोस्ती ट्रॉट्स्की के साथ उसकी बहुत थी, उसका नाम था टॉलस्टॉय, उसको महात्मा कहा गया। टॉलस्टॉय जो था वो बहुत समझदार आदमी था, नेक और खुदा परस्त था। ट्रॉट्स्की और टॉलस्टॉय की बहुत दोस्ती थी, मगर उसने जब देखा कि ये तीनों का रास्ता अच्छा नहीं तो टॉलस्टॉय अलग हो गया, निकल गया। अब ये तीन आदमियों ने दुनिया में तूफान उठाया। इनकी थियोरी बनाने वाला कार्ल मार्क्स था और अमल करने वाला लेनिन था। ट्रॉट्स्की ने छुप के जो काम किया तो वो प्रोपेगेंडा का काम था। 1921 में लेनिन रशिया का प्रेसिडेंट बना, पहला प्रेसिडेंट कम्युनिस्ट रशिया का, यूनियन ऑफ सोवियत सोशलिस्ट रिपब्लिक, USSR। अगर आप उस वक्त की लेनिन की स्पीच पढ़ो तो उसके अंदर उसने जो अपने प्रोग्राम बनाया कि ये करेंगे ये करेंगे ये करेंगे, उस प्रोग्राम के अंदर एक ये बात थी कि विदिन 20 years, 20 बरस के अंदर रशिया के अंदर से मजहब को बिल्कुल जड़ मूड से उखाड़ के फेंक दो। वो प्रोग्राम अमल में आया। अंदरूनी प्रॉब्लम्स बढ़ती गईं। 1921 से 20 बरस ऐड करो तो 1931 होता है, یہ 31 کا اور اس کے پہلے 5-7 برس کا یہ زمانہ تھا کہ سارے یورپ کے اندر پولیٹیکل گڑبڑ تھی. رشیا اس میں یورپ میں بھی ہے, ایشیا میں زیادہ ہے, لیکن پاور زیادہ ان کا جو سینٹر ہے ماسکو وہ یورپ میں ہے. تو یورپ کے اندر جو پولیٹیکل گڑبڑ تھی اور دنیا کے اندر اکنامک گڑبڑ جو تھی, اس کی وجہ سے ان لوگوں کا جو پروگرام بنایا گیا تھا 20 برس کا, وہ پروگرام اچھی طرح سے کامیاب نہ ہو سکا. 31 کے اندر تو جرمن گورنمنٹ ہل رہی تھی, پاور میں آنے کے لیے ہٹلر بڑا پاپولر تھا, اور آخر اس نے ہڈنبرگ کو نکال کے 1932 کا الیکشن جیتا اور 33 کے اندر ہٹلر ان کا ڈکٹیٹر بن گیا. رشیا اپنے پروگرام کے اوپر چل نہ سکا, اناج بھی اتنا پیدا نہ ہو سکا جتنا وہ چاہتے تھے. انہوں نے پرومس کیا تھا کہ رشیا میں کوئی بھی بھوکا نہیں رہے گا اور ہم ایک دانا بھی باہر سے نہیں منگائیں گے, لیکن کوئی بھی ایسا ایک برس بھی گئے 60-62 برس میں ایک بھی ایسا برس نہ آیا کہ جب رشیا کو باہر کے پیسے کی یا اناج کی یا ٹیکنالوجی کی ضرورت نہ پڑی ہوئے. محتاج ہے آج تک. چلو, ہٹلر جب اوپر آیا, رشین پالیٹکس کے اندر فیر فار ہوا, چلتے چلتے لڑائی آئی, رشیا کو لڑائی میں بہت مار پڑی. چلو, امریکہ کی مدد سے رشیا بچ گیا, لڑائی 45 میں ختم ہوئی. اور اس کے بعد اور تھوڑے سے برس نکلے, 1960-61 میں جب 40 برس ہو گئے تو ان کو وہ پروگرام آپس پھر یاد آیا کہ ہم نے 20 برس کے اندر مذہب کو رشیا میں سے نکالنے کا پروگرام بنایا تھا, اس کی جگہ اب 40 برس ہو گئے. ماسکو یونیورسٹی کا سنتر 72 برس کا ایک پروفیسر, ماسکو یونیورسٹی کا 71-72 برس کا بہت ایکسپیرینس پروفیسر, اور 3-4 اور آدمیوں کی ایک کمیشن بنائی گئی کہ وہ ساری سوویت رشیا کے اندر گھوم پھر کے اس بات کی انویسٹیگیشن کریں کہ رشیا جبھی آزاد ہوا 1921 میں اور اب تلک مذہب کتنا برباد ہوا اور کتنا باقی ہے. 1200 پیج کی انہوں نے رپورٹ بنائی 5 برس کی محنت کے بعد. وہ رپورٹ سمگل ہو کے لندن میں آئی, اور جب لندن میں آئی تو 1969 کے اندر وہ رپورٹ لندن میں چھپی گئی. اس رپورٹ کے اندر جو اسلام کا چیپٹر ہے, اس اسلام کے چیپٹر کے اندر آغا خانی اسماعیلیوں کا نام بھی ہے, دسوند کا ذکر بھی ہے, مکھی کامڑیے کا ذکر بھی ہے. مگر وہ رپورٹ یہ تھی کہ 40 برس ہونے پر, ملینز روبلز خرچ کرنے پر بھی مذہب کم نہیں ہوا بلکہ زیادہ ہو گیا. اور ان کی رپورٹ یہ ہے کہ حیرت یہ ہے کہ جو ینگسٹرز ہیں ان کے اندر مذہب پیدا ہو رہا ہے. 34,000 وہاں گرجے ہیں, چرچز ہیں. آج کل کے حساب سے یہ 81 کی جو رپورٹ ہے, مسلمان کہتے ہیں, مجھے پتا نہیں, میں تو آپ کو رپورٹ کی بات کرتا ہوں, کہتے ہیں کہ 10 کروڑ سے 11 کروڑ مسلمان ہیں. 24 کروڑ کی بستی ہے ان کی 25 کروڑ کی, اس کے اندر 40% مسلمان ہیں. مذہب بڑھ رہا ہے. میرا کہنے کا مطلب, میں نے آپ کو یہ بات اس لیے سنائی کہ کمیونزم کے اندر مذہب کو بالکل برباد کرنے کی بڑی کوشش ہو رہی ہے. رشیا نے جو بھول کی ہے, ہو سکتا ہے چائنا وہ بھول نہ کرے, اور چائنا وہ بھول نہیں کر رہا. چھوٹی عمر سے بچے پیدا ہوتے ہیں, بہت سے جو کمیونز ہیں یعنی ولیجز کے جہاں لوگ رہتے ہیں, بچوں کو ماں اور باپ کے پاس نہیں رہنے دیتے، بچوں کو لے جاتے ہیں، ان کی نرسری بنی ہوتی ہے، ماں جدی ہوتی ہے، باپ جدا ہوتا ہے، بچہ جدا ہوتا ہے، اسی چھوٹی عمر سے اس کو پتا بھی نہیں ہوتا کہ میرا ماں باپ کون ہے، نام رجسٹرڈ ہوتے ہیں یہ خیال ہے ان کو، مگر بچے یوں ہی بڑے ہوتے ہیں اور اس چھوٹی عمر سے ان کو کمیونزم سکھایا جاتا ہے. تو چائنا کا جو کمیونزم ہے وہ زیادہ سخت ہے رشین کمیونزم سے. ہو سکتا ہے کہ رشیا تھوڑا نرم بھی پڑ جائے. تو رشیا کو ہمارے پیروں نے روبل بھائی کے طور پہ یاد کر کے اس کو دانو کہا اور چائنا کو دئیت کہا. دئیت زیادہ سخت ہے، زیادہ رف ہے، زیادہ سٹرونگ ہے اور زیادہ ٹائرنٹ ہے. اور چائنا کی یہ حالت بڑھے گی دنیا کے اندر. وہ زمانہ آئے گا چائنا سے ساری دنیا ڈرے گی، ساری دنیا ڈرے گی، لیکن اس کا انجام کچھ بھی نہیں، ختم ہو جائے گا. ابھی رانی اس کا واپس جواب دیتی ہے، ہر راجا جگا جگ ہوں تو نے کہتی جے آوی تو کوڑ کیا رے کالی گا ہو جیو جی ترن ترن جگ مارو کہیو نہ مانیو چوتھے تے صاحب لکھ لے سے ہو جیو جی. میں نے آپ کو کہا تھا کہ دئیت کالنگا کسی ایک پرسن کا نام نہیں، وہ تو ایک فورس ہے، جیسے کہ کمیونزم ہے، جیسے کہ ایک مذہب ہے. تو ساری دنیا جب سے بنی ہے اس وقت سے دو چیزیں، خیر اور شر، رائٹ اینڈ رونگ، گڈ اینڈ ایول، اس کی لڑائی ہمیشہ سے چلی آتی ہے. یہ جو ایول ہے یہ دئیت ہے، یہ جو شر ہے شیطان کا وہ دئیت ہے. ہمارے اندر بھی دئیت ہے. جب ہم کو برے خیال آتے ہیں تو اس وقت دئیت کا زور ہوتا ہے، جب ہمیں اچھے خیال آتے ہیں تو اس وقت امام کا زور ہوتا ہے. تو یہ کہتی ہے، اے کلنگا جگا جگ ہوں تو انہیں کہتی آوی. مطلب یہ ہے کہ جو مذہب کی جو جماعت ہے ہر زمانے کے اندر، ہر قوم، ہر ملک کے اندر، ان لوگوں کے سامنے کہ جو خدا کی ہستی کے قائل نہیں تھے اور بدیاں برائیاں کرتے تھے، ہمیشہ ان کو کہتے چلے آئے کوڑ کی اور اے کالنگا، لیکن تم نے ہمیشہ، اے کالنگا، ہمیشہ تم نے دھوکہ دیا، فریب کیا، تین تین یگ سے تو نے میرا کہا نہیں مانا، اب اس چوتھے کل یگ کے اندر تو خدا لکھا لے گا، یعنی ایسا لکھا لے گا کہ ہمیشہ کے لیے ناستک واد یعنی بے دینی، ایتھیزم، بدیاں برائیاں، شیطان پناہ بالکل اکھاڑ دے گا جڑ موڑ سے. پھر فرماتے ہیں ستیگ جیسا ٹائم واپس آئے گا، دنیا بہت تھوڑی ہوئے گی، بہت ہی تھوڑی. سائنس کی بہت سی جو چیزیں آج ہیں وہ ہم کو پڑی ہوئی نظر آئیں گی، اور ہم اپنے بچوں کو دکھائیں گے کہ دیکھو یہ جو ڈھانچہ ہے نا ایروپلین کا، یہ اڑتا تھا، تو بچے حیران ہوئیں گے کہ یہ اڑتا تھا. کبھی ہم نے کسی موٹر دیکھی ہوگی 200 برس پرانی سڑی ہوئی موٹر، تو ہم بچوں کو کہیں گے کہ یہ موٹر چلتی تھی، تو بچے مانیں گے نہیں. وہ زمانہ آئے گا، ٹیلی فون نہیں ہوگا، ٹیلی ویژن نہیں ہوگا. آج جو دنیا کے اندر موج شوق ہم کر رہے ہیں کچھ نہیں رہے گا، سب برباد ہو جائے گا. دنیا شانت ہو جائے گی، نیک ہوئیں گے، کوئی بدی برائی گناہ نہیں ہوگا، سادہ زندگی ہوگی، عیش و عشرت کے سامان نہیں ہوں گے، کوئی کسی سے دھوکا نہیں کرے گا، کوئی کسی کی چوری نہیں کرے گا، کوئی کسی کا برا نہیں کرے گا، کوئی قتل اور خون نہیں ہوگا. ستیگ کی طرح इस तरह दुनिया के अंदर सुख शांति जन्नत जैसा मौका आएगा। और उस युग को हमारे पीरों ने सतयुग कहा है और एक जगह रतन युग कहा है। वो चीज अभी बहुत दूर नहीं है, बहुत दूर नहीं है। पीरों के कलाम के अंदर उसका एग्जैक्ट टाइम भी बताया है, दिन भी बताया है, यानी कौन सा वार होगा, दोपहर के बाद का समय होगा, कौन से महीने की तारीख होगी, कौन सा सन होगा, और किस जगह इमाम सारी दुनिया के अंदर ये रतन युग की एस्टेब्लिशमेंट की डिक्लेरेशन करेगा, और उस इमाम का नाम क्या होगा, ये सारी चीजें गिनानों के अंदर मौजूद हैं। अब आपको कहने की जरूरत नहीं क्योंकि वो जमाना काफी दूर है, लेकिन बहुत दूर भी नहीं। तो 12वां पाठ है, हरे रानी हरे रानी ए वीरे वात तारा देव पासे भणिए, सांभड़ो सुरजा दे रानी हो जी ओ जी, अमारी नगरी माहे वास वसो छो ने वात करो छो आप जानी हो जी ओ जी। हे रानी, ऐसी बातें क्या करती है तू कि तू अपने देव की, अपने मुर्शिद की गुण गाती और तारीफ वगैरह कर रही है। सुन ऐ रानी, मेरी नगरी के अंदर तू रहती है, चाइना के अंदर जो मुस्लिम जमात है और अपनी इस्माइली जमात है, तो उसकी नगरी में रहती है ना, और रहते हो मेरे मुल्क के अंदर, और तुम अपने मन की बातें चलाते हो, मेरा हुक्म नहीं मानते। यानी उनके ऊपर जबरदस्ती करेगा, दुख देगा, तकलीफ देगा। हे जी चढ़े रे दैत ने पड़े पड़े दड़ मंडल, चिनब नगरी मिंजार हो जी ओ जी, ईश्वर ब्रह्मातिया करे रे उतारा ने, आजकल दश में अवतार हो जी ओ जी। उसके बाद लड़ाई होगी, दैत का दल चढ़ेगा और आहिस्ता आहिस्ता उसका लश्कर घटता जाएगा, और चिनब नगरी के अंदर, चाइना के मुल्क के अंदर बहुत नुकसान हो जाएगा। ईश्वर ब्रह्मा दोनों उधर उतरेंगे, ब्रह्मा यानी पीर और ईश्वर का मतलब उस जमाने का इमाम शाह पीर, दोनों मिलके चीन जाएंगे। ने आजकल दस में अवतार, पिशमस कहते हैं कि आजकल जो गुजर गया जमाना उसमें नहीं, आजकल पिशमस के जमाने से लेके आज तक किसी इमाम ने चाइना में पांव नहीं रखा था। ये गए बरस हजरत इमाम उधर गए हैं थोड़े टाइम के लिए, इमाम की बातें इमाम जानता है, लेकिन ये बनाओ दुनिया के अंदर बनेंगे। आखिरी पाठ है, हरे राजा तिल तिल का शाह मारो लेखा ले शे, तेनी सतगुर पूरे छे सांख हो जी ओ जी, नर ने पिर सदे पिर शमश बोलिया, राज रिखी सर ने शाह दे शे हो जी ओ जी। पीर कहते हैं एक कालिंगा, तिल तिल का मौला हिसाब मांगेगा, یعنی مطلب یہ ہے کہ تیری جتنی بھی بدیاں برائیاں دنیا کے اندر گناہ چھوٹے بڑے سب ہیں, سب کو مولا نابود کرے گا. اور ستگر اس بات کے لیے پیشمس کہتے ہیں میں خود اس بات کی تمہارے سامنے میں وٹنس ہوتا ہوں, میں سانکھ پراتا ہوں, یعنی تم کو یقین دلاتا ہوں کہ یہ بات بنے گی. پیشمس فرمایا مولا رکھیوں کو مومنوں کو راج کرائے گا. گنان تو یہاں ختم ہوا دیندارو. میں آپ کو کچھ دنوں سے کہتا چلا آیا ہوں کہ امریکہ کینیڈا وغیرہ کے اندر جو ہماری جماعتیں مولا نے بنائی ہیں, ان جماعتوں کے ادھر لانے کا کچھ مقصد ہے. میں مجبور ہوں, بہت سی باتیں نہیں کہہ سکتا, اس کا وقت بھی نہیں آیا اور مجھ کو کہنے کا حکم بھی نہیں. ہمارا جو فرض ہے ہمیں وہ فرض پورا کرنا چاہیے. اپنے ایمان کو بہت مضبوط رکھو. ہندوستان پاکستان کے اندر بہت سے بناؤ بنیں گے, پاکستان دن بدن مضبوط ہوتا جائے گا, اس میں کوئی شک نہیں, لیکن ہندوستان پاکستان دونوں کے اندر مسلمانوں کو بہت تکلیف اٹھانی پڑے گی. اور جب مسلمانوں کے اوپر آفت آئے گی تو اس وقت ہم ان کے ساتھ ہیں, کیونکہ ہم بھی تو مسلمان تو ہیں, شریعتی نہ صحیح مسلمانوں کے طور پہ. بھلے ملہ ہم کو یہ کہے کہ بھئی تم اچھے مسلمان نہیں ہو, مگر جو مسلمانوں کے اسلام کے دشمن ہیں وہ تو ہم کو بھی مسلمان ہی مانتے ہیں, بلکہ دوسرے مسلمانوں سے زیادہ ہمارے ساتھ ان کو دشمنی ہے. تمام اسلام کے جتنے فرقے ہیں ان میں کسی میں اتنی آرگنائزڈ کمیونٹی کوئی نہیں ہمارے سوائے. اس لیے ہم آنکھوں میں آئے ہوئے ہیں, اور ہمارا امام بھی دنیا بھر کے اندر مشہور ہے, تو ہم کو ہمارے مذہب کے واسطے بہت سی قربانیاں دینے کا ٹائم آئے گا, خصوصاً نیکسٹ صدی کے اندر. یہ صدی تو ابھی 18 برس کے بعد پوری ہوتی ہے. وہ جو بچے ہیں چھوٹے چھوٹے, ان کے لیے ان کی زندگی کے اندر نیکسٹ سینچری کے اندر 21st century میں بہت سے بناؤ بنیں گے, انہیں بہت سی قربانیاں بھی دینی پڑیں گی. آج سے ہمیں اپنے بچوں کو مذہب کے اوپر مستقیم رہنے کا سکھانا چاہیے. یہ سرجا رانی کی باتیں کر کے پیروں نے ایک سٹوری بنائی, اور وہ سٹوری کے اندر ہم کو حقیقت سمجھائی کہ کمیونسٹ کنٹریز کے اندر ہماری جماعت زیادہ ہے. ہم لگ بھگ 24-25 million اسماعیلی ہیں دنیا کے اندر, ہماری 90% جماعت کمیونسٹ کنٹریز میں رہتی ہے. اس کے لیے اس جماعت کو سرجا رانی کا نام دے دیا. ان کو وہاں بڑی بڑی تکلیفیں ہیں, بہت تکلیفیں ہیں, جماعت خانے چھپ چھپا کے رکھے ہوئے ہیں بہت سی جگہوں کے اوپر. بہت سی جگہوں کے اوپر اسماعیلی اپنے آپ کو ظاہر بھی نہیں کرتے, ڈرتے ہیں. 1.5 برس ہوا تنزانیہ کا, ہمارا جو ہیلتھ ایڈمنسٹریٹر ہے حضر امام کا اور ایک ہیلتھ ایڈمنسٹریٹر حضر امام کا انڈیا کا, ان دو آدمیوں کو حضر امام نے خط لکھا کہ تاشکند کے اندر رشیا میں یونائٹڈ نیشنز کی ورلڈ ہیلتھ آرگنائزیشن اور یونیسکو نے مل کے وہاں ہیلتھ پروگرامز کے لیے ایک زبردست ساری دنیا کی انٹرنیشنل کانفرنس بنائی ہے, اور اس کے اندر میری طرف سے تم دو جن جا کے میرے ریپرزنٹیٹو بنو. تنزانیہ کا میرے شہر کا آدمی عبد الملک رائی, عبد الملک جمال, اور امیر علی بمبے سے گیا, یہ دو جنے ادھر گئے. ادھر ساری دنیا کی ملکوں کے بورڈ لگے ہیں, بھئی تنزانیہ ہے, انڈیا ہے, پاکستان ہے, یونائٹڈ سٹیٹس ہے, یونائٹڈ رشیا ہے, لیکن ایک بورڈ تھا وہ ملک کا نہیں تھا, اس پہ لکھا تھا آغا خان. باقی تمام بورڈ جو تھے وہ ملکوں کے تھے, کنٹریز وائز لکھے ہوئے تھے. اور یونائٹڈ نیشنز کی اس انٹرنیشنل آرگنائزیشن کے اندر ممبرشپ جو ہے تو وہ ملکوں کے حساب سے ہیں, لیکن یہ بے تاج بادشاہ, اس کا ملک نہیں, اس کے پاس لشکر نہیں, لیکن ادھر کنٹری میں اس کا نام لکھا ہے آغا خان. تو یہ دو ریپرزنٹیٹو اس بورڈ کے پیچھے بیٹھے تھے. ساری دنیا کی انٹرنیشنل کانگریس کے اندر हजरत इमाम के दो प्रतिनिधि गए ताशकंद में, तो राय अब्दुल मलिक मुझे बताते थे, मैंने पूछा वहां ताशकंद में बहुत इस्माइली हैं, तो उसने मुझे दो इस्माइली मिलने की खबर भी सुनाई, और वो लोग इसको कहते थे कि यहां बहुत इस्माइली हैं लेकिन हम डरते हैं, अगर ये पता चल जाए कि हम किसी हिसाब से किसी मजहब को मानते हैं, अगर ये पता चल जाए कि हम किसी हिसाब से किसी मजहब को मानते हैं तो हमको नौकरी में से निकाल देंगे तो ठीक है, लेकिन कैंप में भेज देते हैं, लेबर कैंप में। इस्माइली बहुत हैं, मुसलमान भी हैं और मस्जिदें भी बहुत हैं। ताशकंद की मस्जिद बहुत जबरदस्त आला दर्जे की देखने जैसी लाइक मस्जिद है। तो इन कम्युनिस्ट कंट्रीज के अंदर हमारी जमात इतनी सख्त मुसीबतों तकलीफों में है, मगर दीनदारों फिर भी उन्होंने अपना ईमान सलामत रखा है। हमारे यहां इधर ये अमेरिका या कनाडा या वेस्टर्न कंट्रीज के अंदर ऐसा कोई हमारे ऊपर जबरदस्ती नहीं किया हुआ, गवर्नमेंट की तरफ से हमारे ऊपर कोई जुल्म नहीं है, बल्कि आपको मजहब पालने की अमेरिकन गवर्नमेंट की तरफ से कैनेडियन गवर्नमेंट की तरफ से बिल्कुल छूट है, फ्रीडम है हर तरह की, फिर भी कभी हमारा ईमान ऐसी हालत में अगर बिगड़ जाए तो हमारे सामने वो भाई हैं, उनकी जिंदगी का उनकी पोजीशन का ख्याल करके अपने दिल को ताकत दो कि उन कम्युनिस्ट मुल्कों के अंदर हजार साल से जमात बैठी है कि जहां जाहिर में कभी हजरत इमाम गए नहीं, सौ सौ पेड़ियां निकल गई, उन्होंने कभी हजरत इमाम का दीदार तक नहीं किया, छुप छुपा के हजरत इमाम की छोटी छोटी फोटोज रखी हुई हैं, बड़ी बड़ी फोटोज नहीं है, जमात खानों के अंदर नहीं है फोटोज, जमात खाने हैं वो भी पता नहीं लगता कि जमात खाने हैं कि मीटिंग हॉल है, बाज ऐसी जगह के जमात खाने हैं कि जिस पर चटाइयां भी नहीं, धूल मिट्टी है, प्लास्टर भी नहीं, मगर उन्होंने अपना ईमान सलामत रखा है। हमको इस दुनिया की यानी अमेरिका और वेस्टर्न कंट्रीज की मौज शौक ऐशो अशरत और बदियां बुराइयां हमें नहीं चाहिए। गई कल जो मैंने आपके सामने गिनान पढ़ा फिर सदर दिन मां बाप का, उसके अंदर इन तमाम बुराइयों का जिक्र आया है। इन बुराइयों से अपने आप को बचाओ, अपनी औलाद को बचाओ। मौलाना हजर इमाम की असवारी का टाइम नजदीक है, नजदीक ये नहीं समझना कि 10-20 बरस हैं, एक सदी और निकल जाएगी, लेकिन उसकी तैयारियां हमको अभी से करनी है। आप लोग जो इन मुल्कों के अंदर आके रहे हो, आपको यानी खास तौर पे यंगस्टर्स को फ्यूचर के अंदर इन मुल्कों में जाना पड़ेगा, थर्ड वर्ल्ड कंट्रीज में जहां हमारी गरीब जमातें हैं। अजर इमाम ने 2.5 बरस पहले लंदन के अंदर फरमाया था, यंगस्टर्स को कहा कि तुम अपनी एजुकेशन पूरी कर लो, तो तुम्हारे में से मैं यह चाहता हूं कि ऐसे बच्चे निकलें, जवान निकलें कि जो 2-4 बरस 5 बरस इन जमातों में जाके तुम उनकी सेवा करो, पीस कोर्स की तरह उनको डायरेक्शन दो, उनको हाइजीन सिखाओ, उनको हेल्थ की बातें सिखाओ, उनको अकाउंटिंग सिखाओ, उनकी टीचिंग करो। अगर कोई लड़कियां जा सकती हैं तो उनकी औरतों को सीना परोना, बच्चे किस तरह रखना वगैरह, ऐसी चीजें उनको जाके सिखाओ। हमारी कौम उधर बहुत गरीब है, सख्त गरीब है, और कई जगह हाइजीनिक कंडीशन भी ठीक नहीं। तो इन जगहों के ऊपर हम उधर जाएं, और हमको जाना पड़ेगा। यहां हमको मौला ने रखा है, आज आपको पाकिस्तान के 10 रुपए के सामने के 12 रुपए के सामने $1 मिलता है और 100-200 डॉलर रोज जेब में मारते हो, तो उधर के तो 2000 रुपए हुए हैं। ये पैसा आपको अपनी ऐश अशरत के लिए मौला ने नहीं दिया, ये पैसा इसलिए नहीं दिया कि इधर शराबें पियो और इधर दूसरे फैन फतूर करो, ये पैसा इसलिए दिया है कि इस पैसे को बचाओ और इस पैसे से इधर अपनी औलाद को अच्छी एजुकेशन दो और इस पैसे के टिकटें खरीद के तो उन मुल्कों के अंदर जाके छोटी छोटी जमातों में, छोटे छोटे गांवों में जमीन पे सोवो और उनका खाना खाओ, उनका पानी पियो, उन जैसे कपड़े पहनो, उन जैसी हालत के अंदर रह के उनको ठीक करो। صفائی سکھاؤ، ایجوکیشن سکھاؤ، بچوں کو رکھنا سکھاؤ، کھانا پینا کس طرح اچھی طرح سے پکا سکو اس طرح سکھاؤ، اپنی زندگی کے اندر جو ادھر رکھی ہے اس میں سے جو ہم نے جو کچھ بھی تجربہ ایکسپیرینس لیا ہے ان جماعتوں کو جا کے بتاؤ ہم کو حضرت امام یہ چاہتا ہے کرنے کے لیے، اور اس وجہ سے یہاں ہم کو رکھا ہے کہ ادھر انشاءاللہ نیکسٹ 20-50 ایئرس کے اندر دیندار اور ادھر ہماری جماعت بہت بڑی ہوگی، بڑی مالدار آدمی بھی بنیں گے، ہر آدمی لکھوپتی نہیں بھی بنے گا لیکن ہماری جماعت کے اندر کافی مالدار لوگ ہوں گے، ان کا پیسہ، ان کی ایجوکیشن، ان کا نو ہاؤ، ان کا ایکسپیرینس ہم کو ان جماعتوں کے لیے کام آئے گا۔ اس کے علاوہ میں پھر اس بات کو کہہ چکا ہوں مگر ریپیٹ کرتا ہوں کہ ہو سکتا ہے انڈیا پاکستان میں سے پولیٹیکل ریزن کی وجہ سے ہم کو اپنے اسماعیلی مذہب میں ظاہر کے اندر فیر فرق کرنے پڑے، ہو سکتا ہے کہ حضرت امام یہ بھی کہے کہ چلو تم دعا بند کرو اور نماز پڑھو، پوسیبل ہے، لیکن اسماعیلی مذہب کی جو اصل شکل ہے وہ ادھر کینیڈا اور امریکہ کے اندر رہے گی، پرٹیکولرلی کینیڈا میں، امریکہ کمزور ہو جائے گا، امریکہ ڈیفینیٹلی کمزور ہوئے گا، اپنی جماعت کے حساب سے بھی کمزور ہوئے گا، ہمارا زیادہ جو مقام ہے وہ کینیڈا کی طرف ہے، تو یہاں سے وہ پرانا مذہب جو آج سینکڑوں برس سے ہمارے پیروں نے ہم کو بخشا ہے، جس کے اندر انڈیا پاکستان میں ہیر فیر ہو رہے ہیں، امام کو وہ ہیر فیر ادھر نہیں چاہیے۔ جب ہی دنیا کے اندر یہ سب معاملے ختم ہو جائیں گے، گڑبڑ ختم ہو جائے گی، شانتی ہو جائے گی، سکھ ہو جائے گا، رتن یگ شروع ہو جائے گا، ست یگ شروع ہو جائے گا، پھر یہ اسماعیلی طریقہ جو پیروں نے ہم کو اصل حالت میں بتایا ہے وہ پھر یہاں سے کینیڈا سے ان ملکوں میں جائے گا۔ آپ کو مشنری بننا پڑے گا، آپ کو مددگار بننا پڑے گا، آپ کو ایجوکیٹر بننا پڑے گا، مولانا حضرت امام آپ سے بہت کام لے گا، اور ان کاموں کے لیے ہمیں تیار رہنا چاہیے۔ ارے کس کے نصیب کہ ہم امام کے کام آ سکیں، اور حضرت امام کو ظاہر میں بوٹ پالش کرنے کے لیے آدمی نہیں چاہیے، جماعت کی سیوا کرنے والے آدمی چاہیے۔ مجھے فخر ہے آپ کے اوپر، شکاگو کی جماعت کو دیکھ کے میں بہت راضی ہوا، ادھر کے جو ینگسٹرز ہیں وہ جس طرح کام کرتے ہیں، میں جب بھی ان کو دیکھتا ہوں، بولتا نہیں ہوں لیکن دل سے ان کے لیے دعائیں کرتا رہتا ہوں، بہت دعائیں کرتا ہوں، یا مولا ان کو ہر بلا سے بچانا۔ تم لوگ جو ادھر کام کرتے ہو، عورتیں مرد سب کچھ جماعت کی ایکٹیویٹیز دیکھ کے، جو کہ لیڈرشپ کے بغیر یہ باتیں نہیں ہوتی، آپ کے لیڈرز بھی ماشاءاللہ بہت انتھیوزیاسٹ ہیں، آپ لوگوں کی گرم جوشی، آپ لوگوں کا ایمان، آپ کی خدمت، ایک دوسرے کی مدد بہت اعلیٰ چیز ہے، اس چیز کو اور بھی اونچا اٹھاؤ۔ کبھی ایسا ہوتا ہے مومنوں کہ ہماری جیب ہمارے دانت کے نیچے کٹ جاتی ہے، آپ میں سے ایک آدھ ایسا بھی ہوگا کہ وہ جیب کی طرح کاٹا گیا، لیکن پھر ہم اپنے دانت توڑ نہیں دیتے، جیب بیچاری خود ہی ٹھیک ہو جاتی ہے۔ جماعت کے اندر ایک دو کبھی ایسے نکل بھی آویں تو پریم محبت سے ان کو بلاؤ، اپنے نزدیک لاؤ، آپ کی خدمت بندگی دیکھ کے اس کے دل کے اندر بھی جوش آئے گا۔ یہ خدمت جاری رکھنا، کم نہیں کرنا، یہ خدمت آپ بھی کرتے ہو، الحمدللہ کینیڈا کے اندر بھی ینگسٹرز ہیں، جماعت کی حالت دیکھ کے دل بڑا ہوتا ہے، دل میں خوشیاں پیدا ہوتی ہیں، اور میں وہ چیز دیکھتا ہوں کہ آج سے 20 برس کے بعد یہاں کی جماعت کیسی ہوگی، میں اس کی تخیل کرتا ہوں، امیجن کرتا ہوں، اور جب میں امیجن کرتا ہوں میں خوش ہوتا ہوں، ہماری جماعت بہت مضبوط ہوئے گی۔ اور اس کی وجہ یہ بھی ہے، جماعت کی جو خدمت ہے نا وہ ہمارا ایمان زیادہ کرتی ہے، لیکن محض خدمت کرو تو یاد رکھو اپنی ڈیوٹی بھولنا نہیں، اپنی کمانی میں سے 10 ون برابر دو۔ میں انشاءاللہ کل آپ کو 10 ون کے اوپر، میں نے وعدہ کیا ہوا ہے کہ ایک واز 10 ون پہ کروں گا، وہ کل میری واز 10 ون کی واز ہوئے گی، تین وقت کی دعا چھوڑو نہیں. اگر ڈیوٹی پہ کھڑے ہو باہر برف کے اندر تو دعا اندر پڑی جا رہی ہے, اور اندر نہیں آ سکتے وہاں ہے تو کھڑے کھڑے بھی دعا پڑھ لو, مگر دعا پڑھو. اسی طرح سے بیت الخیال کی عبادت نہیں چھوڑنا. دعا اور دسوند ہمارے اوپر فرض ہے اور ضرور اس کو پورا کرو, لیکن اس کے علاوہ اگر بیت الخیال کا بول ہے تو اس بول کی جتنی بھی طاقت ہے اس کو حاصل کرنے کی کوشش کرو. بیت الخیال کے بول میں بہت طاقت ہے, وہ مولا کا نور ہے. اچھے بنو, نیک بنو, بہادر بنو, کریجیس بنو, مومن بنو, فرشتے بنو. اس طرح سے امام کے گھر کی خدمت کرو, اور جو خراب ہو گیا ہے اس کو پکڑ کے اچھا کرنے کی کوشش کرو, تو آپ دئیت کالنگا کا سامنا کر کے اپنے مذہب کو بچا رہے ہو. یہ امام کے لشکریوں کا کام ہے. مولا آپ کو سکھی آباد کرے, ایمان کی سلامتی دے وے, حقیقتی سمجھ دے وے, دو جہان میں برکت دے وے, ہر بلا آفت دور کرے, آپ کی مشکلیں دفع کرے. مولا آپ کی ہر دعا قبول کرے. مولانا حضر امام آپ کو جماعت میں کنبوں میں سلاسم محبت دے وے. مولا آپ کی تندرستی زیادہ کرے. مولا آپ کی عمر لمبی کرے. مولا آپ کا ایمان زیادہ کرے. مولا آپ کی دنیا کے اندر علم زیادہ کرے. مولا آپ کی عزت زیادہ کرے. مولا آپ کی کمانی زیادہ کرے. مولا دسوند سکریت میں پورا رکھے. مولانا حضر امام ہمیشہ آپ کے اوپر راضی رہے, آپ کے دلوں کو نورانی کرے. مولانا حضر امام زہر باتوں دیدار عنایت کرے. لگڑی رے پریت ہم نے ہے نہ چھوڑوں, در سر کر جو جیو جاوے شاہ کا نام مانا چھوڑوں, جو جیو جاوے شاہ کا نام مانا
کھانا ودان, کھانا ودان.